यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। नेपाल सन् 2022 भित्र मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइरहेको उल्लेख। निर्वाचन आयोग आगामी वैशाखमा हुने आम निर्वाचनका लागि मतदाता नामावली अध्यावधि गर्दै र बेलायत अन्तत युरोपेली संघबाट अलग, बेलायत अब नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री बोरिस जोनसनको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको विकास लक्ष्य अनुरूप सन् 2022 भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताउनु भएको छ। इस्वी सम्म 2021 उपलक्ष्यमा भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइरहेको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा नेपाल विगतको तुलनामा निकै अघि बढ्न सफल भएको बताउनुभयो। सन् 2020 कोविड 19 को क्षति तुलनात्मक रूपमा न्यून गर्न नेपाल सफल रहेको र यी संक्रामक महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि उहाँले आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने, राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढ़िरहेको र समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीतिक अपरिहार्य भएको पनि बताउनुभयो। निर्वाचन आयोगले आगामी माघ 15 देखि 21 गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अध्यावधि गर्ने भएको छ। आगामी वैशाख 17 र 27 गते दुई चरणमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि यही पुस 5 गतेसम्म 18 वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अध्यावधि गरिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन, निवेदन दिन तथा मृत्यु भएका वा बसाई सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुरोध गरेको छ। आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अध्यावधि कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति 2077 स्वीकृत गरेको छ। निर्वाचनका सबै चरण र प्रक्रियालाई लैंगिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको माध्यमबाट लोकतन्त्रको संस्थागत विकास गर्ने ध्येयले आयोगले सो नीति स्वीकृत गरेको हो। राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह 4 बजे बस्ने गरी अधिवेशन शुरू हुनेछ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसेनाको अध्यक्षतामा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची तयार गरेको संसद सचिवालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै प्रचण्ड नेपाल समूहले प्रदेश नम्बर 2 का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ। आज जनकपुर स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड नेपाल समूहका सांसद शत्रुघ्न महतोले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 नेकपाको 32 जना सांसद मध्ये 17 जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादव समक्ष मण्डल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले पनि पार्टी एकता जोगाउन सकिने बताउनु भएको छ। दाङको घुराईबाट प्रकाशन हुँदै आएको गणतन्त्र दैनिकको 14 वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टीभित्र देखिएका वर्तमान क्रियाकलाप कार्यकर्ताका लागि ठिक नरहेको भन्दै पार्टी नेतृत्वलाई विवेक नगुमाएर पार्टी एकताको मर्मलाई टुंगोमा पुर्याउन आग्रह गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्यालले पूँजीको विकास गर्न सबै व्यक्ति श्रममा जोड़िनुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफूहरू लागि परेको बताउँदै सरकारले केन्द्र, प्रदेश र स्थानीय 3 तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गर्ने पनि बताउनुभयो। उहाँले विगतमा श्रम गर्ने, खेती किसानी गर्नेलाई सम्मान गर्ने परिपाटी नभएकाले नै पूँजीको विकास हुन नसकेको भन्नुहुँदै श्रम र श्रम गर्नेको सम्मान गर्दै उनीहरूलाई उत्साहित बनाउनुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अब अनलाइनबाट नै पुनः श्रम स्वीकृत लिन पाउने भएका छन्। श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकले आजदेखि अनलाइन मार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
पुनः श्रम स्वीकृति लिनका लागि समय पुगेका र लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकले जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्नुपर्ने हुन्छ। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकको जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनका माध्यमबाट आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको छ। स्वदेश तथा विदेशमा रहेका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिनका लागि हाल विदेशमा काम गरिरहेको कम्पनीको श्रम नवीकरण गरिएको कागज, पासपोर्ट, भिसा, कम्पनीले दिएको करार पत्र लगायतका कागजहरू समेत अनलाइन मार्फत नै पेश गरेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिनुभयो।
पुनः श्रम स्वीकृति लिनको लागि टाइम पुगेका त्यसमा कल्याणकारी कोषको पैसा र इन्सुरेन्सको पैसा ई पेमेन्ट मार्फत हामीले एक महिना अगाडि नै तिर्ने व्यवस्था गरिसकेका छौँ। अब पुनः श्रम स्वीकृति उहाँहरूले अनलाइन मार्फत लिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ उहाँहरूले अहिले कुन देशमा जानु भएको छ, त्यहाँ काम गरिराखेको श्रम नवीकरण गरेका कागजहरू उहाँहरूले त्यहाँ फर्म भर्नुपर्छ, पासपोर्ट चाहियो, ई पेमेन्ट गर्नु पर्यो, पेमेन्ट गर्ने व्यवस्था पनि त्यहीँनेरि छ। त्यसपछि कम्पनीको लेटर हुन्छ त्यो पनि चाहियो, भिसा चाहियो, त्यो उहाँहरूले पहिले पुनः श्रम स्वीकृति दिनु ताहाचालमा आएर पनि बुझाउनु पर्थ्यो भने अब त्यो चाहिँ उहाँहरूले जनवरी भनेदेखि आफ्नै मोबाइल मार्फत आफ्नै कोठाबाट गर्न सक्नुहुन्छ।
वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औंठा छापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइन मार्फत आफ्नो श्रम नवीकरण गर्न पाउनेछन् भने श्रमिकले आफ्नो पुनः श्रम स्वीकृति इमेलमै प्राप्त गर्न सक्नेछन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करिब डेढ वर्ष अगाडि नै वैदेशिक रोजगार नियमावली 2076 संशोधन गरी अनलाइन मार्फत नै पुनः श्रम स्वीकृति गर्ने व्यवस्था मिलाएको थियो। तर बीमा कम्पनीले अनलाइन मार्फत रकम भुक्तानी गर्ने विषयमा सहजीकरण नगरिदिँदा यसमा ढिलाइ भएको थियो। अब भने यो नियम कार्यान्वयनमा आएकोले श्रम नवीकरण गर्नका लागि मात्रै विदेशबाट नेपाल नै आउनुपर्ने बाध्यता हटेको छ भने वैदेशिक रोजगारीका क्रममा रहेका लाखौं श्रमिक यसबाट लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक दाहाल,
आइरिस र बायोमेट्रिक भनेको उहाँहरूको आइडेन्टिफाई हो कि कम्प्युटरले त्यसैलाई चिन्छ, त्यो चाहिँ चेन्ज हुँदैन, एउटाको अर्कोसँग मिल्दैन। त्यसले गर्दा हामीले जसको आइरिस र बायोमेट्रिक भएको छ त्यसैका आधारमा यो मान्छे यही हो भनेर चिनेर उहाँहरूलाई श्रम स्वीकृति दिने हो अनलाइनबाट। यो वैदेशिक रोजगारको सन्दर्भमा उहाँहरूले राम्रै सुविधा प्राप्त गर्नुहुन्छ जस्तो लाग्छ मलाई।
वैदेशिक रोजगार विभागले दुई वर्षका लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ। पुनः सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा श्रमिकले विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था छ। गत आर्थिक वर्षमा मात्रै करिब 2,72,000 जनाले विभागबाट पुनः श्रम स्वीकृति लिएका थिए। अब भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था लागू भएसँगै विदेशमा रहेका नेपाली कामदारलाई श्रम स्वीकृति लिनकै लागि नेपाल आउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ भने विदामा नेपाल आएका कामदारलाई पनि विभागको कार्यालयसम्म धाउनु पर्ने छैन। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
संवाददाता सरिता खनालको रिपोर्ट पछि अब बाँकी समाचार। कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण रोकिएको बलेवा विमानस्थल पुनः निर्माण द्रुत गतिमा भइरहेको छ। विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारी समेत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थलका सबै पूर्वाधार बनाउन पहिलेको लागत इस्टिमेटमा संशोधन गरेर केही काम थपिएको तर समय अवधि भने जेठ मसान्तसम्म नै सक्ने रहेको कार्यक्रम व्यवस्थापक मिनराज ओझाले जानकारी दिनुभयो। महाकाली आयुर्वेद औषधालय कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित तथा संक्रमणको जोखिम रहेका र संक्रमण निको भएका व्यक्तिहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने आयुर्वेद औषधि वितरण गरेको छ। नगरपालिका कार्यालयले तोकेको आइसोलेशन र होम आइसोलेशनमा रहेकाहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने आयुर्वेद औषधि वितरण गरेको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओजागिरीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही बेर विज्ञापन।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ त्यसैमा राखे भो, मेरो लागि लिउला अनि मासिक
राष्ट्रको संचार।
विज्ञापन पछि अब अन्तर्राष्ट्रिय प्रसंग ईस्वी सम्बतको नयाँ वर्ष 2021 शुरू भएसँगै बेलायत युरोपेली राष्ट्रहरूको संगठन ईयूबाट औपचारिक रूपमा अलग भएको छ। आज मध्यरातदेखि बेलायत ईयूबाट अलग भएको सम्बन्धमा प्रतिक्रिया जनाउने क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायत नयाँ युगमा प्रवेश गरेको भन्दै हामी अब स्वतन्त्र भएका छौं भन्नुभएको छ। युरोपेली राष्ट्रहरूको साझा मुद्रा निर्वाध आवागमन सुविधा सहित कैयौं साझा मुद्दाहरूबाट अलग भएको बेलायतले अब आवागमन व्यापार सुरक्षा र आप्रवासन सम्बन्धमा आफ्नै नीति नियम लागू गर्नेछ। बेलायत ईयू युरोपेली राष्ट्रहरूको संगठनबाट अलग भए पनि युरोपको साझा स्वार्थमा भनेर मिलेर काम गर्नेमा अन्य युरोपका राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास पनि गरेको छ। बेलायत ईयूबाट अलग भएको सम्बन्धमा प्रतिक्रिया जनाउने क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले बेलायत गठबन्धनको हिस्सा र मित्र राष्ट्र रहिरहनेमा विश्वास व्यक्त गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिका सहितका पश्चिमा राष्ट्रहरूमा प्रयोगमा आइसकेको कोरोना भाइरस विरूद्धको फाइजर बायोएनटेक खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको समाचार छ। डब्ल्यूएचओले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस विरूद्ध प्रयोगमा आएको खोप अन्य विकासशील राष्ट्रहरूमा पनि सहजै प्रयोगमा आउन सकोस् भन्ने आकस्मिक प्रयोगको अनुमति दिएको बुझिएको छ। डब्ल्यूएचओले विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको खोप प्रयोगका लागि राष्ट्र क्षेत्रीय समूह र गठबन्धन राष्ट्रहरूले मापदण्ड बनाएर खोप प्रयोग सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने पनि स्पष्ट गरेको छ। अमेरिकाको सबैभन्दा ठूलो सट्टा बजार वाल स्ट्रीटले चीनका तीन प्रमुख संचार कम्पनीलाई सट्टा बजारको सूचीबाट हटाउन लागि जनाएको छ। चीनको चाइना टेलिकम टेलिकम कर्पोरेशन लिमिटेड र चाइना युनिकम हङकङ चीनको सैनिक संगठनको नियन्त्रणमा रहेको तर्क गर्दै सट्टा बजारको सूचीबाट हटाउन लागि बताइएको छ। तीन बजेको समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेपाल सन् 2022 मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइरहेको उल्लेख। निर्वाचन आयोग आगामी वैशाखमा हुने आम निर्वाचनका लागि मतदाता नावली अध्यावधि गर्दै र बेलायत अन्ततः युरोपेली संघबाट अलग बेलायत अब नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री बोरिस जोनसनको भनाई। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हौस् त नमस्ते।